नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल मंगिर महिनाको 8 गते शनिबार, मार्ग कृष्ण अष्टमी, तदनुसार नोभेम्बर 23 तारीक सन् 2024, नेपाल सम्बत 1145। एमाले हिजो काठमाण्डुमा गरेको जागरण सभालाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको छ। यसै प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले खबर बनाएका छन्। गोर्खापत्रको समाचार लिँदैछौ। गैर कानूनी काम गर्नेलाई सरकारले छाड्दैन, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानून विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने बताउनु भएको छ। काठमाण्डू उपत्यका 3 जिल्ला काठमाण्डू, ललितपुर र भक्तपुर जिल्ला कमिटिले हिजो दरबार मार्गमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले स्थिरता र सुशासनका लागि सोच विचार गरेरै एमाले र नेपाली कांग्रेसले मिलेर सरकार बनाएकाले सरकार त्यस्ता गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको उल्लेख गर्नुभएको हो। वहाँले नेकपा एमाले विरूद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौड़िने बताउनुभयो। नेकपा एमाले कागले कान लग्यो भन्दैमा आकाशतर्फ हेरेर कागका पछि पछि दौड़ने पार्टी होइन, उहाँले भन्नुभयो। नेपाली जनताले ठूलो बलिदानबाट अहिलेको व्यवस्था ल्याएको बताउनुहुँदै उहाँले जनता कुहिराको काग बनेर नकुद्ने विश्वास व्यक्त गर्नुभयो। नेपाली जनता आफ्नो गौरव कायम गर्दै समृद्ध नेपाल, सुखी नेपालीको संकल्पलाई पूरा गर्न अघि बढ़ने ओलीले प्रष्ट पार्नुभयो। कानून विपरीत अपराध गर्नेलाई अहिलेको सरकारले नछाड्ने ओलीले दावी गर्नुभयो। देशका सुशासन स्थापनाका लागि सोची सम्झिकन एमाले र कांग्रेस मिलेर सरकार बनाएको ओलीले स्पष्ट पार्नुभयो। यो सरकार दशैं पनि काट्दैन भनी गरिएका भ्रामक प्रचार सरकारले चिर्दै आएको बताउँदै वहाँले अहिलेको समीकरणले पूरै समय काम गर्ने ओलीले स्पष्ट पार्नुभयो। 2084 सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छ, प्रधानमन्त्री ओलीले भन्नुभयो। अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने ओलीले दावी गर्नुभयो। अहिलेको सरकार आफ्ना मानिसलाई शक्तिमा पुर्याउन र अकुत सम्पत्ति कमाउन नबनेको उहाँले बताउनुभयो। अलोकतान्त्रिक बाटोबाट अराजकता सृजना गरेर समाजलाई भाँड्न र सार्वभौम जनताको भविष्यलाई संकटमा पार्ने प्रयास गरिएको उहाँले बताउनुभयो। देश र जनता प्रमुख कुरा भएकाले देश र जनता विकास र सुशासनका पक्षमा एमाले दृढ रहेको उहाँको भनाइ थियो। जसले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अरबौंका मालिक बनाएका छन् उनीहरू आफ्नो विरूद्ध आरोप लगाउँदै हिँडेको ओलीले बताउनुभयो। उहाँले आफूमाथि औंला ठड्याउनेलाई बहसमा आउन चुनौती दिनुभयो। बैंकको ऋण तिर्नु पर्दैन भन्दै कोही कराउँदै हिँडेको भन्दै उहाँले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउन ती शक्ति लागेका बताउनुभयो। उद्यमीलाई खेद भन्ने अभियान पनि त्यसकै लागि चलेका प्रधानमन्त्री ओलीले दावी गर्नुभयो। बक्यौता नउठाउने तर विद्युत लाइन काट्ने काम पनि तीनै शक्तिले गरेका ओलीको भनाई थियो। समाज र समुदायका बीच अनेक खालका विस्वेद फैलाउने काम भएका भन्दै उहाँले आलोचना गर्नुभयो। नीति अगाडि सार्न नसक्नेले गाली गलौज गर्ने, अपशब्द प्रयोग गर्ने गरिरहेका ओलीले बताउनुभयो। घृणा फैलाउने कुरा नेपाली समाजलाई स्वीकार्य छैन, उहाँले भन्नुभयो। आफै सहकारी ठगी गर्ने अनि अरूलाई मुख छाड्ने, गाली गर्ने कुनै पनि प्रकारको ठगी सह्य हुने छैन। प्रधानमन्त्री ओलीले आफ्नो आगामी चीन भ्रमण सफल हुने बताउनुभयो। गैर कानूनी काम गर्नेलाई सरकारले छाड्दैन, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। यता राजधानीमा एमालेको जागरण सभा, सबै खाले भ्रष्टाचार छानबिन गर्न तयार शीर्षकमा नागरिकले पनि प्राथमिकताका साथ समाचार प्रकाशित गरेको छ। सड़कमा एमालेको शक्ति प्रदर्शन, 2084 चुनावसम्म यही समीकरण रहन्छ शीर्षक दिँदै नयाँ पत्रिकाले पनि अग्रपृष्ठमा प्राथमिकताका साथ खबर प्रकाशित गरेको छ। उद्योगीले बक्यौता तिर्ने समय सीमा चार दिन बाँकी, कुलमानलाई नै निलम्बन गर्ने तयारी शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार छ। आम नागरिकले दैनिक 18 घण्टासम्म लोड सेडिङ खेपेका बेला उद्योगहरूले डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत प्रिमियर महसूल तिर्ने गरी 24 घण्टा बिजुली प्रयोग गरे तर त्यसको अर्बौं बक्यौता महसूल अहिले पनि तिर्न अटेर गरिरहेका छन्। विद्युत प्राधिकरणले बक्यौता उठाउन खोज्दा सरकार उल्टै कुलमान घिसिङलाई हटाउन लागि परेको छ। पछिल्लो पटक उहाँलाई हटाउने नियत सहित सरकारले प्राधिकरण भित्रको अनियमितता छानबिन गर्न भन्दै पूर्व न्यायाधीशको नेतृत्वमा समिति गठन गरेको छ। एक मन्त्रीका अनुसार बिहिबारको मन्त्री परिषद बैठकबाट पूर्व न्यायाधीश हरिकुमार पोखरेलको नेतृत्वमा 3 सदस्यीय छानबिन समिति बनाइएको छ। उद्योगीले बक्यौता तिर्ने समय सीमा 4 दिन बाँकी, कुलमानलाई नै निलम्बन गर्ने तयारी नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो। वैदेशिक व्यापारमा सुधार, डेढ़ वर्षपछि निर्यात 4.16% वृद्धि शीर्षकमा नागरिकको अग्रपृष्ठमा खबर छ। लामो समयपछि मुलुकको वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ। करिब डेढ़ वर्षपछि मुलुकको निर्यात व्यापारमा वृद्धि भएको छ। भन्सार विभागले हिजो सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2081-82 कार्तिकसम्मको तथ्याङ्क अनुसार नेपालबाट पछिल्ला 4 महिनामा 52.67 अर्ब रूपियाँको वस्तु निर्यात भएको छ। चालू आर्थिक वर्षको कार्तिकमा आइपुग्दा पोहोरको तुलनामा निर्यात 4.16% वृद्धि भएको छ। निर्यातमा सुधार भए पनि यो पर्याप्त भने होइन। आर्थिक वर्ष 2081-82 पहिलो 4 महिनामा 50.56 अर्ब रूपियाँको वस्तु निर्यात भएको थियो। नेपालबाट धेरै निर्यात हुने वस्तुमा स्टीलजन्य वस्तु, धागो, कार्पेट तयारी पोशाक, जुस, चिया, अलैची, प्रशोधित पाम तेल, हस्तकलाका सामग्री, डेरी प्रोडक्ट लगायत रहेका छन्। निर्यात बढ़ेपछि व्यापार घाटा पनि घटेको छ। यो अवधिमा व्यापार घाटा 4.60 अर्ब रूपियाँ रहेको छ। गत वर्ष सोही अवधिमा व्यापार घाटा 4.61 अर्ब रहेको थियो। निर्यात बढ़दा करिब 1 अर्बले व्यापार घाटा घटेको छ। वैदेशिक व्यापारमा सुधार, डेढ़ वर्षपछि निर्यात 4.16% वृद्धि नागरिकको अग्रपृष्ठको खबर हो। बढ़्यो नेपालको साग शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। लगानीको वातावरण सिर्जना हुने गरी विश्व समुदायमा नेपालको साख बढ़ेको छ। नेपालमा अर्थतन्त्रका सूचक राम्रो नरहेको र लगानीको वातावरण पनि उत्साहजनक नरहेको अड्कलबाजी भइरहँदा फिच रेटिङ लिमिटेडले गरेको नेपालको सार्वभौम साख निर्धारण सोभरिन क्रेडिट रेटिङमा नेपालले बीबी माइनस पाएको छ। नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था, लगानी मैत्री र उन्नत रहेको संकेत गरेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सबल रहेको र अन्तर्राष्ट्रिय बजारबाट ऋण लिनुपर्दा न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ। यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्नेछ। बढ़्यो नेपालको साख गोर्खापत्रको अग्रपृष्ठको समाचार हो। यो गोर्खापत्रकै अग्रपृष्ठमा जलवायु कोषबाट रकम प्राप्त गर्न नेपाल योग्य अर्को शीर्षकमा खबर छ। नेपाल जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नका लागि अनुकूलन कोषबाट रकम प्राप्त गर्न योग्य ठहरिएको छ। नेपालको संरक्षणकारी निकाय राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसी लाई अनुकूल कोष एड्याप्टेशन फण्डले राष्ट्रिय कार्यान्वयन निकाय एनआईई का रूपमा छनौट गरेसँगै नेपाल अनुकूलन जन्य कार्यक्रमका लागि कोषबाट बजेट प्राप्त गर्न योग्य ठहरिएको हो। जलवायु परिवर्तनको अनावश्यक मार खेपिरहेको नेपालले असर न्यूनीकरण र अनुकूलनका लागि ठूलो वित्तीय अभावको चुनौती समेत झेल्दै आएको छ। अनुकूलन कोषबाट प्राप्त गर्ने बजेट तथा कार्यक्रमका लागि छनौट भएसँगै थोरै भए पनि नेपालका लागि राहत पुग्ने विश्वास विज्ञले व्यक्त गर्नुभएको छ। अनुकूलन कोष जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकलाई जलवायु कार्यक्रम र अन्वेषणहरू मार्फत जलवायु उत्थानशीलताका लागि सशक्त बनाउन 17 वर्ष अघि स्थापना गरिएको हो। जलवायु कोषबाट रकम प्राप्त गर्न नेपाल योग्य, गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। कागजमा हलिया मुक्त व्यवहारमा कायमै शीर्षकमा अन्नपूर्णले मुख्य समाचार बनाएको छ। 2065 भदौ 21 गते सरकारले मुक्तिको घोषणा गर्दा हलियाहरूमा खुशीको सीमा नै थिएन। पुस्तौंको बन्धकबाट मुक्ति पाइयो, अब त आफ्नै काम गर्न पाइएला भन्ने आशा थियो। नहोस् पनि किन, राज्य अभिभावकले चाँडै पुनर्स्थापना गर्ने वचन पनि दिएको थियो। तर दिन महिना गर्दै 16 वर्ष बिते, सरकारले वास्तै गरेन अनि फेरि साहुकै हलो जोत्न बाध्य भए। अर्थात कागजमा हलिया मुक्त भए, व्यवहारमा कर्णाली र सुदूरपश्चिममा हलिया प्रथा कायमै रह्यो। कागजमा हलिया मुक्त व्यवहारमा कायमै अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो। रुग्ण उद्योग खोज्दै लुम्बिनी सरकार शीर्षकमा नागरिकले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको असौज अन्तिमसम्म उद्योग प्रशासन तर्फका 3658 उद्योग नवीकरण हुँदा 940 नयाँ उद्योग दर्ता भए। 940 उद्योग दर्ता हुँदा 618 उद्योग बन्द भए। लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्रालयका अनुसार उद्योग खारेजीको यो संख्या अघिल्ला वर्षभन्दा बढ़ी हो। मन्त्रालयको तथ्याङ्क अनुसार वाणिज्य प्रशासनतर्फका उद्योगहरूको अवस्था पनि उस्तै देखिन्छ। वाणिज्य प्रशासनतर्फ 3953 उद्योग नवीकरण हुँदा 1276 उद्योग नयाँ थपिए, तर 649 उद्योग खारेज भए। मन्त्रालयका उद्योग शाखाका वरिष्ठ शाखा अधिकृत सन्तोष कुमार सुवेदी भन्नुहुन्छ, उद्योग दर्ताप्रति जुन उत्साह देखिनुपर्ने हो त्यो एकदमै न्यून छ। अहिले खारेजीको अवस्थालाई हेर्ने हो भने प्रदेशमा रुग्ण उद्योगहरूको संख्या धेरै छ भने सहजै आकलन गर्न सकिन्छ। मन्त्रालयका अनुसार कोरोना कालदेखि उद्योग सञ्चालनमा समस्या देखिन शुरू भएको हो। रुग्ण उद्योग खोज्दै लुम्बिनी सरकार नागरिकको भित्री पृष्ठको खबर हो यो। रवि लामिछाने विरूद्ध चितवनमा पनि पक्राउ पूर्जी शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर छापेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरूद्ध सहकारीको रकम ठगी र संगठित अपराधको कसूरमा अनुसन्धान गर्न चितवनमा पनि पक्राउ पूर्जी जारी भएको छ। गोर्खा मीडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक लामिछाने, पूर्व उपाध्यक्ष पूर्व डीआईजी छविलाल जोशी सहित 10 विरूद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले हिजो प्रहरीलाई अनुमति दिएको हो। रवि लामिछाने विरूद्ध चितवनमा पनि पक्राउ पूर्जी कान्तिपुरको अग्रपृष्ठको खबर हो यो। ह्याकरको आक्रमणपछि बिहिबारदेखि पासपोर्ट सेवा बन्द, नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। ह्याकरको आक्रमणबाट सिस्टममा भाइरस प्रवेश गरेपछि राहदानी पासपोर्ट सेवा प्रभावित भएको छ। यससँगै राहदानी विभागले डिजिटल माध्यमबाट राहदानी बनाउने तथा वितरण गर्ने प्रक्रिया बन्द गरेको छ। जिल्ला र विदेश स्थित नियोगबाट सेवा दिइरहेको कम्प्युटरमा ऱ्यान्सम वेयर भनिने भाइरसबाट आक्रमण भई फाइल करप्ट गर्ने र पैसा माग्ने स्थिति आएपछि अनलाइन सेवा बन्द गरिएको महानिर्देशक तीर्थराज अरियालले बताउनुभयो। ह्याकरको आक्रमणपछि बिहिबारदेखि पासपोर्ट सेवा बन्द, नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ, तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष द्विवेदी बीच भेटवार्ता शीर्षकमा अन्नपूर्णले भित्री पृष्ठमा खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापति बीच मानार्थ महारथीको आदान प्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुशी व्यक्त गर्नुभयो। उहाँले दुई मुलुक बीचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड़ दिनुभयो। सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको मानार्थ सेनापति हुन पाउँदा गर्वको महसुस गर्दै आफूलाई भाग्यमानी ठानेको बताउँदै दुई देशको सम्बन्धलाई थप विस्तारमा आफूले सक्दो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, नेपाली सेनाका उपरथी मधुकर कार्की लगायत सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष द्विवेदी बीच भेटवार्ता अन्नपूर्णको भित्री पृष्ठको खबर हो यो। मन्त्री परिषदको निर्णय, धरहरा सशुल्क शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। सरकारले शुल्क लिएर धरहरा सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर असोज 3 गतेदेखि निशुल्क रूपमा धरहरा सञ्चालन गर्दै आएको सरकारले अब भने शुल्क लिएर धरहरा सञ्चालन गर्ने भएको हो। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हिजो मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सो जानकारी गराउनु भएको हो। उहाँले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश 2081 बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई यसै साथ संलग्न अनुसूचीमा प्रस्ताव गरे बमोजिमको शुल्क लिई 2081 मंगिर 9 गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरिएको बताउनुभयो। त्यसै गरी सरकारले बुद्धभूमि नगरपालिका वडा नम्बर 2 कपिलवस्तु निवासी पूर्ण बहादुर नेपालीलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्तिका लागि सिफारिश गर्ने निर्णय पनि गरेको छ। राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डाक्टर सुरेश प्रसाद आचार्य तथा सूचना आयुक्तहरूमा क्रमशः गगन विष्ट र दुर्गा भण्डारी पौडेललाई नियुक्त गर्ने तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको उपाध्यक्ष पदमा ओम प्रसाद बराललाई मनोनयन गर्ने निर्णय गरिएको मन्त्री गुरूङले जानकारी दिनुभयो। मन्त्री परिषदको निर्णय, धरहरा सशुल्क, गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। द्वन्द्व पीड़ित महिला र बाल बालिका पीड़ामा परिचय पत्र समेत नपाएको गुनासो, गोर्खापत्रको भित्री पृष्ठको समाचार हो। सशस्त्र संघर्षपछि विस्तृत शान्ति सम्झौता भएको 18 वर्ष पुगिसक्दा पनि द्वन्द्व पीड़ित महिला र बालबालिकाको समस्या उस्तै छ। सरकार र द्वन्द्वरत पक्षबीच शान्ति सम्झौता भएर पनि कतिपय द्वन्द्व पीड़ित महिला शरीरमा अझै गोलीको छर्रा लिएर हिँड्न बाध्य छन् भने कतिपय महिला र बालबालिकाले समस्या सुनाउने ठाउँ समेत नपाएको बताएका छन्। सशस्त्र संघर्षबाट पीड़ित र प्रभावितका परिवारले राज्यले दिने सुविधामा समेत पहुँचवालाकै चलखेल हुने गरेको र सशस्त्र संघर्ष पीड़ित र प्रभावितका परिवारले सामान्य परिचय पत्र पनि नपाएको गुनासो गरेका छन्। यस्तै द्वन्द्व पीड़ित महिलाले बस्ने बास र खाने गाँस नभएको भन्दै जीविका चलाउन समस्या भएको बताएका छन्। साथै बेपत्ताका परिवारको समस्या पनि उस्तै रहेको र बेपत्ता पारिएका श्रीमतीलाई जीवन गुजाराका लागि भत्ताको व्यवस्था हुनुपर्ने द्वन्द्व पीड़ितको माग रहेको छ। मकवानपुरको मनहरीकी द्वन्द्व प्रभावित मनमाया तामाङले सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको लामो समय पुग्दा समेत आफ्ना समस्या अझै समाधान नभएको बताउनुभयो। द्वन्द्व पीड़ित महिला र बाल बालिका पीड़ामा परिचय पत्र समेत नपाएको गुनासो यो खबर हो गोर्खापत्रको भित्री पृष्ठको। खानेतेलको आयात निर्यात बढ़दा वैदेशिक व्यापारमा सुधार शीर्षकमा नयाँ पत्रिकाले अर्थ पृष्ठमा समाचार बनाएको छ। खाने तेलको व्यापारमा वृद्धि हुँदा चालू आर्थिक वर्ष 2081-82 पहिलो चार महिनाको समग्र वैदेशिक व्यापारमा सामान्य सुधार आएको छ। मुलुकको आयात निर्यात दुवैमा वृद्धि भएको भन्सार विभागद्वारा हिजो जारी तथ्याङ्कमा उल्लेख छ। यसो हुनेमा खाने तेलको व्यापारले महत्वपूर्ण योगदान पुर्याएको देखिन्छ। चार महिनामा 9,60,00,000,000 रूपियाँको कच्चा सूर्यमुखी तेलको आयात भएको छ। गत आर्थिक वर्षको यो अवधिमा 5,43,00,000,000 कच्चा सूर्यमुखी तेल आयात भएको थियो, अर्थात पोहोरको तुलनामा 4,16,00,000,000 भन्दा बढ़ीले कच्चा सूर्यमुखी तेल आयात भएको छ। त्यस्तै गत आर्थिक वर्षको तुलनामा 1,44,00,000,000 भन्दा बढ़ीले कच्चा भटमासको तेल आयात भएको छ। निर्याततर्फ पनि सूर्यमुखी र भटमासको तेलमा उल्लेख्य वृद्धि भएको देखिन्छ। खाने तेलको आयात निर्यात बढ़दा वैदेशिक व्यापारमा सुधार, नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। सोयाबीन तेल, कार्पेट, चिया र अलैचीले बढ़ाए निर्यात शीर्षकमा कान्तिपुरले पनि अर्थपृष्ठमा खबर बनाएको छ। सोयाबीन, कार्पेट, चिया र अलैचीको निर्यातले मुलुकको निर्यात व्यापार बढ़ाइदिएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा निर्यात व्यापार 6.11% घटेकामा चार महिनासम्म आइपुग्दा निर्यात 4.16% बढ़ेको हो। सोयाबीन तेल, कार्पेट, चिया र अलैचीले बढ़ाए निर्यात कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। आयात निर्यातमा सामान्य सुधार, 5,00,000,000,000 आयात हुँदा 52,00,000,000,000 निर्यात शीर्षकमा गोर्खापत्रले अर्थ पृष्ठमा खबर बनाएको छ। चालू आर्थिक वर्ष 2081-82 प्रथम चौमासिकमा साउनदेखि कार्तिकसम्म आयात निर्यातमा सामान्य सुधार भएको छ। भन्सार विभागले हिजो सार्वजनिक गरेको चार महिनाको तथ्याङ्क अनुसार आयात 0.17% बढ़ेर 5,13,38,80,00,000,000 रूपियाँको वस्तु आयात भएको छ। गत वर्षको सो अवधिमा 5,12,50,34,00,000,000 रूपियाँको वस्तु आयात भएको थियो। आयात निर्यातमा सामान्य सुधार गोर्खापत्रको अर्थपृष्ठको खबर हो यो। यसै पृष्ठमा निर्यातको तेब्बर बढ़ी कफी आयात शीर्षकमा अर्को खबर छ। मुलुकबाट 14,00,000,000 रूपियाँ बराबरको कफी निर्यात हुँदा आयात भने झण्डै तेब्बरले बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 14,92,00,000,000 रूपियाँ बराबरको 89 मेट्रिक टन कफी निर्यात हुँदा बाहिरी मुलुकबाट 41,98,00,000,000 रूपियाँ बराबरको 443 मेट्रिक टन कफी आयात भएको छ। निर्यातको तेब्बर बढ़ी कफी आयात गोर्खापत्रको अर्थ पृष्ठको खबर हो यो। र चालू आर्थिक वर्षका योजनाको काम शुरू शीर्षकमा गोर्खापत्रको भित्री पृष्ठमा समाचार छ। चालू आर्थिक वर्ष 2081-82 लागि प्रदेश तथा संघीय सरकार मार्फत बजेट विनियोजन भई आएका विभिन्न विकास निर्माण लगायतको काम शुरू भएको छ। बागमती प्रदेश सरकार र संघीय सरकारले जिल्लामा आफू मार्फत रहेका विभिन्न कार्यालय मार्फत विभिन्न आयोजनाको काम शुरू भएको हो। जिल्लामा रहेका विभिन्न कार्यालयले योजनाको स्थलगत निरीक्षण, योजनाको लगत अनुमान तयार गर्ने, योजनाको डिजाइन, बोलपत्र आह्वान तथा योजना सम्झौताको काम शुरू गरेको जनाएका छन्। चालू आर्थिक वर्षका योजनाको काम शुरू गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।